एक विवाहित जोडी जीवनको कुन क्षणमा एकदमै अविस्मरणीय रूपमा खुसी हुन्छन् होला? पक्कै पनि त्यहाँ खुसी आनन्दित हुनेछन् धेरै होलान्, तर उनीहरूको जीवनमा आफ्नो सन्तानको आगमनमा जस्तो अरू क्षण कुनै पनि आनन्दमय र अविस्मरणीय क्षण कमै होला। र अझ भन्नुपर्दा कि ती जोडीले आफ्नो सन्तानको चाह गरिरहेको र शारीरिक रूपमा र अझै उमेर ढल्किसकेको कारण मानवीय तवरबाट यो असम्भव भएको समयमा एक अलौकिक रूपमा सन्तान पाउँदाखेरिको क्षणमा उनीहरू कति आनन्दित हर्षित हुन्छन् होला। तपाईँले त्यस क्षणको एकपल्ट कल्पना गर्नुहोस् न कि ती जोडी कति आनन्दित हुन्छन्। र आज हामी बाइबलबाट यस्तै एउटा जोडीको अथवा एउटा बालकको र उनका अभिभावकको प्रतिक्रियाको बारेमा हामी हेर्नेछौँ, जुन हामी लुका एक अध्यायको 57-80 हेर्नेछौँ। कृपया मसँगै यस खण्डलाई आफ्नो बाइबलमा पल्ट्याउनुहोला। सुसमाचार लुका 57-80 हामी यो विषयलाई हामी हेर्नेछौँ। म आशा गर्दछु तपाईँले यो खण्ड पाइसक्नु भएको छ। यदि पाउनुभएको छैन भने पृष्ठ 1399 तपाईँले पाउनुहुनेछ। म हामी सबैजनाको निम्ति यो खण्डलाई पाठ गरिदिनेछु। अब एलिसिबाको सुत्केरी हुने बेला आयो र तिनले एउटा छोरो जन्माइन्। परमप्रभुले तिनीमाथि उहाँको ठुलो अनुग्रह देखाउनु भएको छ भन्ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए। आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए र त्यसको नाउँ त्यसका बुबाको नाउँ जस्तै जकरिया राख्न लागेका थिए। तर त्यसकी आमाले भनिन्, होइन, त्यसको नाउँ युहन्ना राखिनेछ। तिनीहरूले तिनलाई भने, तिम्रा नातेदारमा यस्तो नाउँ भएको कोही छैन। तब तिनीहरूले त्यसका बुबालाई इसारा गरी सोधे, तिमी यसको नाउँ के राख्न चाहन्छौ? तिनले एउटा लेख्ने पाटी मगाएर त्यसको नाउँ युहन्ना हो भनेर लेखिदिए। तिनीहरू सबै छक्क परे। तुरुन्तै तिनको मुख खोल्यो र तिनको वाक्य फुट्यो र तिनी परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूका सबै छिमेकीमा डर छायो। यहुदियाको जम्मै पहाडी मुलुकभरि यस घटनाको चर्चा फैलियो। यी कुरा सुनेर सबैले यो बालकपछि कस्तो हुन्छ होला भने आफ्ना मनमा गुने, किनकि परम प्रभुको बाहुली त्यसमाथि थियो। त्यसका बुबा जकरिया आत्माले भरिएर अगमबानी बोल्न लागे, इजरायलका परमप्रभु परमेश्वरको प्रशंसा होस्, किनभने उहाँ आउनुभएको छ र आफ्ना मानिसहरूलाई उद्धार दिनुभएको छ। उहाँले हाम्रा निम्ति आफ्ना दास दाउदको वंशमा एक शक्तिशाली मुक्तिदाता खडा गर्नुभएको छ, जसरी उहाँले प्राचीन कालदेखि नै आफ्ना पवित्र अगमवक्ताहरूका मुखद्वारा बोल्नुभयो कि हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामी उद्धार पाऊ। उहाँले हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई र आफ्नो पवित्र करार स्मरण गर्नलाई जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहमसँग खानुभएको थियो कि हामी हाम्रा शत्रुहरूका हातबाट मुक्त हौँ र निर्भयता साथ हाम्रा समस्त जीवनभरि पवित्रता र धार्मिकतामा उहाँको सामुन्ने उहाँको सेवा गर्न पाऊ। हे बालक, तिमी सर्वोच्चका अगमवक्ता कहलाइनेछौ, किनकि तिमी प्रभुको अघि अघि उहाँको मार्ग तयार पार्न जानेछौ। उहाँको जातिलाई पाप क्षमाद्वारा मुक्तिको ज्ञान प्रदान गर्नलाई हाम्रा परमेश्वरका कोमल कृपाको कारणले स्वर्गबाट बिहानको ज्योति हामीमाथि पर्नेछ र अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति मिल्नेछ र हाम्रा पाउ शान्तिको बाटोतिर डोराइनेछ। अनि बालक यौन बढ्दै र आत्मामा बलिया हुँदै गए र इसरायलीहरू कहाँ खुला रूपमा देखा नपरिन्जेल तिनी उजाड स्थानमा नै बसे। हामी यो खण्डबाट विशेष दुईवटा कुरालाई हेर्नेछौँ। पहिलो हामी कि बप्तिस्मा दिने युहन्नाको जन्म र उनको बुवाको स्तुतिगान। आजको वचनको बुदा तपाईँले यसैले नै टिप्न सक्नुहुनेछ। पहिलो हामी कि बप्तिस्मा दिने युहन्नाको जन्मको बारेमा हेर्नेछौँ, जुन पद 57-66 हामी यसलाई हेर्नेछौँ। र जब हामी यहाँ देख्छौँ कि मरियम जब एलिसिबाको घरबाट आफ्नो घर फर्किन् तब के भयो कि तब एलिसिबाको सुत्केरी हुने बेला भयो र तिनले एउटा छोरो जन्माइन् पत 57। युहन्नाको जन्ममा एलिसिबा र जकरियाका छिमेकीहरू र नातेदारहरू पनि उनीहरूसँगै रमाए। किन उनीहरू रमाए? किनकि परमप्रभुको ठुलो अनुग्रह उनीहरूमाथि देखाउनु भएको छ भनेर उनीहरूले सुने। यहाँ नेपाली बाइबलमा ठुलो अनुग्रह देखाउनु भएको छ भनेर अनुवाद गरिएको छ, तर जब हामी अङ्ग्रेजीमा हेर्छौँ भने कि यहाँ कृपा भन्ने शब्दलाई हामी पाउँदछौँ। परमेश्वरले एलिसिबामाथि यस्तो ठुलो कृपा कसरी देखाउनु भयो यस कुरालाई बुझ्नको निम्ति हामीले एलिसिबाको थोरै पृष्ठभूमिलाई हामी जान्नुपर्ने हुन्छ, किनकि हामीलाई थाहा छ कि एलिसिबा एक पुजारी दलका जुन जकरियाको पत्नी हुन् र उनीहरू जकरिया र एलिसिबा दुवैजना परमेश्वरको सामु धर्मी थिए। परमप्रभुका सबै आज्ञा र धार्मिक विधिहरूमा उनीहरू के थिए? निर्दोष भए जीवन जिउँथे। तर हामीलाई थाहा छ कि योभन्दा अगाडि हामी लिइसकेका छौँ कि यदि उनीहरूले यो भक्तिको जीवन जिउँदै गर्दाखेरि पनि उनीहरूको जीवनमा एउटा समस्या छ। उनीहरूको समस्या के हो कि उनीहरूको कोही सन्तान थिएनन्। किन सन्तान थिएन भन्ने कुरा पनि बाइबलमा हामी स्पष्ट पाउँछौँ, किनभने एलिसिबा बाँझे थिइन् र ती दुवैको उमेर ढल्किसकेको थियो। तर जब जकरिया परमप्रभुको मन्दिरमा धूप बाल्न गए तब परमप्रभुका एकजना स्वर्गदूत वेदीको दाहिनेपट्टि उभिएर उनलाई यसो भनेन् कि तपाईँले पद 13 र 14 तपाईँले यो स्वर्गदूतको अगमबानी तपाईँले देख्न सक्नुहुन्छ। स्वर्गदूतले कि जकरियालाई यसरी भने, अब तिम्री पत्नी एलिसिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउने छिन् र तिमीले तिनको नाउँ युहन्ना राख्नु। तिमीलाई रमार र आनन्द हुनेछ र धेरैजना तिनको जन्ममा रमाउनेछन्। अब जब यहाँ हामी आउँदै गर्दाखेरि कि परमेश्वरले स्वर्गदूतद्वारा गर्नुभएको अगमबानी यहाँ पुरा भएको हामी देख्छौँ। पहिलो कि यहाँ एलिसिबाले र जकरियाले एउटा सन्तान प्राप्त गरेका छन्। दोस्रो, उनको जन्ममा कि अरू धेरैजनाहरू रमाट गरेका छन्। र हामी यहाँ देख्दछौँ कि उनको जन्ममा उनका छिमेकी र नातेदारहरू एलिसिबा र जकरियासँगै आनन्दित मनाएका छन्। प्रियहरू, हामीलाई थाहा छ कि एलिसिबा र जकरिया उनीहरू धर्मी थिए, उनीहरूले भक्तिको जीवन जिइरहेका थिए, तर उनीहरू सिद्ध भने थिएनन्। र उनीहरू धर्मीको जीवन जिउँदै गर्दाखेरि पनि उनीहरू दुःख कष्ट भएर गइरहेका थिए, तर पनि परमेश्वरले उनीहरूमाथि कृपा गर्नुभयो र परमेश्वरले उनीहरूलाई एउटा सन्तान दिनुभयो र सन्तानको जन्मसँगै कि त्यहाँ उनीहरूमा एउटा आनन्द प्राप्त भएको छ र उनीहरूको आनन्दसँगै कि अरू धेरै मानिसहरू, उनका छिमेकीहरू, आफन्तहरू पनि यहाँ आनन्दित मनाएका हामी देख्छौँ। प्रिय, यो दृश्यलाई तपाईँले विचार गर्नुहोस् न, एउटा बालकको जन्म भएको छ र उनका छिमेकीहरू र आफन्तहरू आनन्दित भइरहेको एउटा दृश्य कल्पना गर्नुहोस् न। र नयाँ करारमा जब तपाईँले आफन्त र छिमेकीहरूलाई कसरी सम्बोधन गरिएको छ भन्ने कुरालाई पनि एकपल्ट मनन गर्नुहोस् न। र यो दृश्यलाई कल्पना गर्दै गर्दाखेरि तपाईँको मनमा के कुराको दृश्य आइरहेको छ मलाई थाहा भएन, तर जब म यो दृश्यलाई हेरिरहँदाखेरि कि त्यो बालकको जन्ममा कि उनका नातेदार आफन्तहरू रमाइरहेको दृश्यलाई हेर्दै गर्दाखेरि मेरो दिमागमा चाहिँ एउटा कुरा आइरहेको छ, जुन तपाईँ र मेरो चर्च करारको 5 बुदा मेरो मनमा चाहिँ आइरहेको छ। हाम्रो चर्च करारको 5 बुदाले हामीलाई यसरी भन्दछ कि हामी आनन्द गर्नेहरूसँग आनन्द गर्नेछौँ र रुनेहरूसँग रुनेछौँ र एक अर्काको भार उठाउन हामी मद्दत गर्नेछौँ। यो दृश्य एउटा चर्च परिवारको दृश्य मैले यहाँ देखिरहेको छु। र प्रियहरू, यो हाम्रो चर्च करार केवल चर्च करार मात्र होइन, यो त परमेश्वरको आज्ञा हो। तसर्थ के तपाईँ अरूहरूको आनन्दमा उनीहरूसँगै एकसाथ सहभागी हुनुहुन्छ? के तपाईँ अरू कसैको सफलताको निम्ति आनन्दका साथ परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ? वा अरूको आनन्द वा अरूको सफलता वा परमेश्वरले दिनुभएको आशिषलाई लिएर तपाईँ डाहापो गर्नुहुन्छ? के तपाईँ अरूको दुःख कष्टमा सहभागी हुनुहुन्छ? कि कसैको अभावमा तपाईँ उनीहरूलाई मद्दत गर्नुहुन्छ? वा कोही बिरामी हुँदा के तपाईँ भेट्न जानुहुन्छ र प्रार्थना गर्नुहुन्छ? प्रेयर कतै हाम्रो यो चर्च करार केवल करारमै मात्रै सीमित भएको छैन। कतै तपाईँ र मैले महिनाको पहिलो हप्ता यहाँ उठेर कि हाम्रो करार ओठद्वारा मात्रै कतै नवीकरण त गरिरहेका छैनौँ, कि हामी हरेक महिनाको पहिलो हप्ता हाम्रो चर्च करारलाई यो नवीकरण गर्दै गर्दाखेरि कि हामीले हरेक महिना नै हाम्रो व्यवहारमा पनि यो चर्च करारलाई हामीले नवीकरण गरिरहेका छौँ। प्रियहरू, हामी हाम्रो हृदयलाई जाँच्छौँ, हामीले विश्वास गरेको वचन र हाम्रो व्यवहारलाई दाँच्छौँ। कतै हाम्रो मुखले गरेको विश्वास, त्यो नवीकरण र व्यवहार बीच कतै विरोधाभास त भइरहेको छैन? हामी सैद्धान्तिक रूपमा मात्रै ठिक हुन, बाइबलले हुन बोलाइएका छैनौँ, तर हामी व्यवहारिक रूपमा भने बाइबलले हुन अर्थात् ख्रिस्टको चरित्र झल्काउनको निम्ति हामी बोलाइएका छौँ। प्रभु, यहाँ हामी यही कुरालाई देख्दछौँ। यहाँ युहन्नाको जन्ममा एलिसिबाको छिमेकी आनन्द मात्रै बनाउँदैनन्, तर उनीहरू बालकको जन्मको आठौँ दिनमा बालकको खतना र उनको नाउँ राख्नको निम्ति पनि उनीहरू भेला हुँदछन्। र उनीहरू जब भेला हुँदछन्, उनीहरूले कि उनको बुबाकै नाम त्यस बालकको नाम पनि राख्न लाग्दछन्, जुन हामी पद 59 देख्दछौँ। र यो चाहिँ उनीहरूले पुरानो करार, जुन अब्राहमसँग गरेको करार अनुसार नै उनीहरूले के गर्दैछन्, आठौँ दिनमा ती जन्मेको बालकको खतना गर्न उनीहरू यहाँ भेला भएको हामी देख्दछौँ। र आठौँ दिनमा नै कि पुरानो करारमा के गरिएको छ, बालकको खतना गर्नको निम्ति आज्ञा गरिएको छ, जुन तपाईँले लेवी 12:3 र उत्पत्ति 17:9-14 तपाईँले यो कुरालाई पाउनुहुनेछ। किनकि तिनीहरूले त्यस बेलाको प्रचलन अनुसार नै कि त्यस बालकको नाम आफ्नै बुबाको नामलाई के गर्न लागेका थिए, राख्न लागेका थिए। तर अब यहाँनिर हेर्नुहोस् न, जब उनीहरूले त्यस बालकको नाम जकरिया राख्न लागेका थिए, तब एलिशिबाले उनीहरूको यस निर्णयमाथि हस्तक्षेप गर्छन्। पद 60 हेर्नुहोस् न, र एलिशिबाले के भन्छन्? एलिशिबाले यसै भन्छन्, होइन, त्यसको नाउँ युहन्ना राखिन्नेछ। युहन्ना राखिनेछ। तर यहाँ फेरि त्यहीबाट हेर्दै गर्नुहोस् न, कि के ती भेला भएका मानिसहरूले एलिशिबाको अर्थात् त्यस बालकको आमाको प्रतिक्रियामा क्रियाले उनीहरूले विश्वास गरेका छन्? उनीहरूले विश्वास गरेनन्, तर उनीहरूले उल्टै के गरे, त्यसमाथि शङ्का गरे। र उनीहरूले त्यसरी पो भन्दछन् कि तिम्रा नातेदारमा यसो नाउँ भएको कोही छैन। त्यति मात्रै उनीहरूले भन्दैनन्, अझै उनीहरू विश्वास त हुनको निम्ति उनीहरूले के गर्छन् कि बालकको बुवालाई इसारा गरी तिमी यसको नाउँ के राख्न चाहन्छौ भनेर उनीहरूले प्रश्न गरेका छन्। र अब यहाँबाट हामी के देख्न सक्छौँ, र हामी यहाँबाट यो थाहा गर्न सक्छौँ कि जकरिया गुङ्गा मात्र थिएनन्, उनले सुन्न पनि सक्दैनन्, त्यसकारण यी यहाँ भेला भएका मानिसहरूले उनलाई इसारा गरेर उनले के गर्दैछन्, यी बालकको नाम तिमी के राख्न चाहन्छौ? र हामीलाई थाहा छ जकरिया किन गुगो र बहिरो भएका थिए, किनकि उनले स्वर्गदूतले भनेको सन्देशलाई उनले विश्वास गरेका थिएनन्। त्यसकारण स्वर्गदूतले अगाडि नै उनलाई यही भनेको थिए कि उनले भनेका कुरा पुरा नभुइन्जेलसम्म उनी गुँगा रहनेछन्। अब यहाँ पनि अर्को कुरा हामी स्पष्ट देख्दछौँ। तब उनले के भन्छन् कि तब उनले जकरियाले एउटा लेख्ने पाटी मगाएर त्यसको नाउँ युहन्ना हो भनेर लेखिदिए। अब एलिसिबाले भनेको प्रतिक्रिया र यहाँ कि जकरियाको प्रतिक्रियालाई हामी थोरै हेरौँ न कि एलिसिबाले कि बालकको नाउँ युहन्ना राखिनेछ भनेर भविष्यकालमा उनले प्रतिक्रिया दिएको छ। तर अब यहाँ युहन्नाले के भन्छन् कि उनले भूतकालमा प्रतिक्रिया दिएका छन् कि अगाडि नै उसको नाम राखिसकिएको छ, उसको नाम के हो, उसको नाम युहन्ना हो भनेर उनले स्पष्ट रूपमा बताइदिएका छन्। किनकि अगाडि नै अघि हामीले 13 पदमा नै पढ्दै थियौँ कि स्वर्गदूतले त्यस बालकको नाम के राख्नुपर्छ भनेर अगाडि नै आज्ञा गरिसकेको थियो। त्यसकारण उनले यहाँ के गर्दैछन् कि उनले आज्ञा पालन गरेको हामी देख्दछौँ। प्रियहरू, कि बालकको जन्मले जकरिया र एलिसिबासँगै उनीहरूको छिमेकी र नातेदारहरूसँग आनन्द ल्याएको थियो र आनन्दसँगै कि ती भेलाले तब उनीहरूको प्रचलन अनुसार बालकको नाउँ कि उसको बुबाको नाउँ नै राख्नु पर्दथ्यो। तर यहाँ जकरिया र एलिसिबाले आफ्नो प्रचलन संस्कार आफ्नो छिमेकी र नातेदारको प्रवाह नगरी आफ्नो छोराको नाउँ उनीहरूले युहन्ना राखिदिए। उनीहरूले आफ्नो प्रचलन संस्कार जोगाउन आफ्नो छिमेकी र आफन्तलाई खुसी पारी परमेश्वरको आज्ञा उल्लङ्घन गर्नतिर उनीहरू लागेनन्। तर उनीहरूले त परमेश्वरको वचनको आज्ञा पालनलाई पहिलो प्राथमिकता दिए। उनले यसलाई महत्त्वका साथ उनीहरूले पालना गरे। किन उनीहरूले यसो गरे? हामीलाई थाहा छ, हामी अगाडि जब हामी यही एक अध्यायको 6 पदमा हामी हेर्छौँ भने उनीहरू एक ईश्वर भक्त जीवन जिउने मानिसहरू थिए। कि हामी जकरिया र एलिसिबाले उनीहरूको ईश्वर भक्ति केवल बौद्धिक ज्ञानमा मात्रै सीमित राखेनन्। उनीहरूको ईश्वर भक्ति उनीहरूले आफ्नो व्यवहारद्वारा प्रकट गरिदिए। उनीहरूले आफ्नो ईश्वर भक्ति परमेश्वरको आज्ञा पालनद्वारा प्रदर्शन गरिदिए। आफ्नो ईश्वर भक्ति आफ्नो व्यवहारद्वारा मानिसहरूको सामु प्रदर्शन गरिदिए। ओ प्रियहरू, आज तपाईँ र मैले हाम्रो आफ्नो ईश्वर भक्ति कसरी प्रदर्शन गरिरहेका छौँ? हरेक शनिबार चर्चमा भेला हुन, वचन पठनमा सहभागी हुन, प्रचार सुन्न, भजन गायनमा सहभागी हुन, प्रार्थनामा समर्थन जनाउँदै आमेन भन्दै हाम्रो ईश्वर भक्ति प्रदर्शन गरेका छौँ कि छैनौँ भनी मैले यो भनिरहेको छैन। मैले शनिबारको हाम्रो 2 घन्टाको आराधना समयको भन्दा बाँकी समय, हाम्रो बाँकी जीवनमा हामीले कसरी हाम्रो ईश्वर भक्तिलाई हामी प्रदर्शन गरिरहेका छौँ भनेर मैले प्रश्न गरिरहेको छु। वास्तवमा मैले यो कुरा गरिरहेको छु कि हामी हाम्रो समाज, परम्परा, संस्कार, संस्कृति, आफन्तको मान्यताभन्दा परमेश्वरको आज्ञा पालनलाई प्राथमिकताको साथ पालना गरेर हामी हाम्रो ईश्वर भक्तिलाई प्रदर्शन गरिरहेका छौँ। प्रियहरू, तपाईँले आफ्नो ईश्वर भक्ति कतै बौद्धिक ज्ञानमा मात्रै प्रदर्शन गरिरहेको छैन कि तपाईँको ईश्वर भक्ति तपाईँको घरदेखि खेल मैदानसम्म प्रदर्शन हुन्छ? यहाँ जकरिया र एलिसिबाले समाज, परम्परा, आफ्नो संस्कार, संस्कृति, छिमेकी र आफन्तहरूभन्दा माथि उठेर परमेश्वरको आज्ञा पालन गरी आफ्नो ईश्वर भक्तिलाई प्रदर्शन गरिदिएका छन्। जब जकरियाले आफ्नो छोराको नाउँ परमेश्वरको स्वर्गदूतले आज्ञा गरे चाहिँ युहन्ना हो भने तब के भयो? पद 64 हेर्नुहोस् न, त्यसभन्दा अगाडि पनि हेर्नुहोस् न कि जब उनले उनको नाउँ युहन्ना हो भने तब के भयो कि त्यहाँ उपस्थित व्यक्तिहरू छक्क परे। त्यति मात्र होइन, तुरुन्तै जकरियाको मुख खोल्यो र तिनको वाक्य फुटेर तिनले परमेश्वरको प्रशंसा गर्न लागे। फेरि यहाँ हामी के देख्छौँ कि अगाडि नै स्वर्गदूतले भन्नुभएको अगमबानी यहाँ फेरि पुरा भएको हामी देख्दछौँ। जब सबै कुरा पुरा भयो तब के भयो कि उनको मुख उनको वाक्य खुल्यो, उनी बोल्न थाले र उनले परमेश्वरको प्रशंसा गर्न लागे। तब उनको मुख खुल्यो, तब उनका छिमेकीहरू बीच हेर्नुहोस् न के भयो, छिमेकीमा डर छायो, उनीहरू डराए। पक्कै पनि यिनीहरू यही कुरा थाहा गरे कि परमेश्वरले यस मानिसमा अहिले पनि काम गर्दै हुनुहुन्छ, परमेश्वरको कामको उनीहरूले के गरे, काम भइरहेको महसुस गरे। जब हामी यहाँ आउँछौँ कि यहाँ परमेश्वरले आफ्नो काम फेरि गर्नुभएको हामी देख्दछौँ कि पुरानो करार र नयाँ करार बिच त्यहाँ 400 वर्षसम्म हामी के देख्छौँ कि त्यहाँ केही एउटा परमेश्वरले केही काम नगर्नुभएको यो अवधि हामी देख्छौँ। तर अब यहाँ लुका 1 अध्यायमा आएर हामी के देख्छौँ कि परमेश्वरले आफ्नो काम, आफ्नो आश्चर्य काम, आफ्नो अगमबानीका कामहरू यहाँ उहाँले फेरि गर्नुभएको छ। त्यसकारण उनीहरूले परमेश्वरले काम गर्दै हुनुहुन्छ भन्ने कुरा उनीहरूले महसुस गरे, त्यसकारण उनीहरू भयभीत भए। हामी अरू खण्डहरूबाट हामी देख्छौँ कि जब जब परमेश्वरले काम गर्नुभयो त्यहाँ डर उत्पन्न भएको हामी अरू खण्डहरूबाट हामी देख्दछौँ कि जब यीशु ख्रीष्टले पक्षघातीलाई निको पार्नुभयो तब मानिसहरू भयभीत भए, जुन हामी यही पुस्तकको जुन 5 अध्यायको 26 पदमा हामी देख्दछौँ। जब यीशु ख्रीष्टले विधवाको छोरालाई जीवित पार्नुभयो तब मानिसहरू के भए, उनीहरू भयभीत भए। जब पुरानो करारमा हामी हेर्छौँ कि परमेश्वरले जब इजरायलीहरूलाई उहाँहरूले इजरायललाई उद्धार गर्नुभयो त्यहाँ के भए कि उनीहरू पनि भयभीत भए र उनीहरूलाई पनि के भने, मोसाले यसरी भनेका थिए, तिमीहरू नरर आऊ, स्थिर हौ, परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर, जुन प्रस्थान 14:13 हामी त्यो देख्दछौँ कि यो कुराले हामी यही देख्दछौँ कि परमेश्वर अझै पनि काम गर्दै हुनुहुन्छ। त्यसकारण उनीहरू यहाँ के भए, भयभीत भए। र यो कुरा के भयो कि बालक जन्मेको कुरा कि यहुदियाको जम्मै पहाडी मुलुक परे, त्यस घटनाको के भयो, चर्चा फैलियो, किनकि त्यहाँ परमेश्वरले एक पृथक बालकलाई ल्याउनु भएको थियो र उनीहरूले के भन्छन् कि यस उनीहरूले आफ्नो मनमा यही कुरा गर्दैछन् कि पछि गरे यो बालक कस्तो हुन्छ होला, किनकि परमप्रभुको बाहुले त्यसमाथि भएको छ। वास्तवमै यो बालक एक अद्वितीय बालक छ र पछि उनी एक महान अगमवक्ता भन्नेछन् जसले आउनुहुने परमप्रभुको मार्ग तयार गर्नुहुनेछ र उनै आउनुहुने उद्धारकर्ताको मार्ग तयार गर्ने व्यक्ति भन्नुभएको छ। यहाँ हामी यही देख्दछौँ कि यूहन्नाको जन्ममा केवल यूहन्नाको जन्म, जकरिया र एलिसिबाको आज्ञाकारिता मात्र हामी देख्दैनौँ। यहाँ हामी मुख्यतया परमेश्वरको विश्वासनीयता हामी देख्दछौँ। उहाँ आफ्नो प्रतिज्ञा पुरा गर्नु नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामी यहाँ देख्दछौँ र उहाँ काम गर्नुहुने सक्रिय परमेश्वर हामी यहाँ देख्दछौँ र जुन परमेश्वरले पुरानो करारमा प्रतिज्ञा गर्नुभएको मसीह आफ्ना मानिसहरूको उद्धारको निम्ति एक उद्धारकर्ता ल्याउँदै हुनुहुन्छ भन्ने कुरा हामी यहाँ देख्दछौँ र परमेश्वरले कि आफ्नो त्यो मौनतालाई तोडेर बप्तिस्मा दिने यूहन्नाको जन्मसँगै उहाँले नयाँ काम गर्दै हुनुहुन्छ, नयाँ उद्धारकर्ता प्रतिज्ञा गरिएको मसीह ल्याउँदै हुनुहुन्छ र उनै विश्वासयोग्य परमेश्वरलाई कि उनै बालकको पिताले के गर्छन्, उनको स्तुति गान गर्दछन्। जुन आजको हाम्रो वचनको दोस्रो बुँदा कि जकरियाको स्तुति गान जुन हामी पद 67 हामी 80 हेर्नेछौँ। उनले स्तुति गान एउटा अगमबानीद्वारा स्तुति गान गर्नुभन्दा अगाडि उनले के गरेका छन् कि जकरिया कि आत्माले भरिएका छन्। हामीलाई थाहा छ कि योभन्दा अगाडि उनका छोरा जुन योहन्ना कि आमाको गर्भमा हुँदा नै आत्माले भरिएका थिए, जुन हामी योभन्दा अगाडि हेरिसकेका छौँ। र उनका श्रीमती एलिसिबा पनि आत्माले भरिएका छन्। जब उनी आत्माले भरिए उनले कि मरियमलाई मेरा प्रभुकी आमा भनी उनले घोषणा गरेका छन्। र अब यहाँ जकरिया पनि आत्माले भरिएका छन्। जब उनी आत्माले भरिए तब के भयो कि उनले अगमबानी बोल्न लागे। तब उनले उनको अगमबानी नै परमेश्वरको स्तुति गान भनेपछि यही हो के हो परमेश्वरको वचन हो। यो उनको केवल एउटा प्रशंसा मात्रै होइन तर उनीबाट यो आएको यो परमेश्वरबाट आएको यो के हो उहाँको वचन हो। र उनले परमेश्वरको आराधना विशेष दुईवटा कुराको निम्ति उहाँको स्तुति दुईवटा कुराको निम्ति गर्दछन्। पहिले कि आफ्ना मानिसहरूलाई बचाउनको निम्ति दिनुभएको उद्धारकर्ताको निम्ति उनले परमेश्वरको स्तुति गान गर्दछन्। र दोस्रो कि आफ्नो बालकको भूमिकाको निम्ति तब योहन्नाको भूमिकाको निम्ति उनले परमेश्वरको स्तुति गान गर्दछन्। हामी पहिलोलाई हेरौँ न कि उनले कसको स्तुति गर्दछन् भन्ने कुरा यहाँ स्पष्ट उनले बताइदिएका छन् कि जुन हामीले मरियमको स्तुति गानमा पनि हामी देखेका थियौँ कि मरियमले कि कसको स्तुति गरिरहेका छन् भन्ने कुरा उनले प्रष्ट बताइदिएका थिए। भने यहाँ जकरियाले पनि कसको प्रशंसा गरिरहेका छन् भन्ने कुरा स्पष्ट बताइदिएको छन्। र उनले आफ्नो प्रशंसा यसरी सुरु गर्दछन्, इसरायलका परमप्रभु परमेश्वरको प्रशंसा होस्। उनले कि इसरायलका परमप्रभु परमेश्वरको प्रशंसा गरेका छन्। र यो हामी स्पष्ट देख्दछौँ कि उनले पुरानो करारका भजनहरूबाट उनले यो कुरालाई उद्धृत गरेका छन्। प्राय भजन सङ्ग्रहमा हामी हेर्छौँ भने कि परमप्रभु परमेश्वरको प्रशंसा होस् भनेर धेरै ठाउँ सुरुवात भएको हामी देख्दछौँ। र उनले यहाँ कुन परमेश्वरको आराधना स्तुति गरिरहेका छन् भन्ने कुरा पनि उनले देखाइदिएका छन् कि इसरायलका परमप्रभु परमेश्वरको उनले स्तुति गरिरहेका छन्। र जकरियाले के कुराको निम्ति इसरायलका परमप्रभु परमेश्वरको प्रशंसा गरिरहेका छन्? स्पष्ट उनले भन्दछन् किनकि उहाँ आउनुभएको छ र आफ्ना मानिसहरूलाई उद्धार दिनुभएको छ। कि उनले आउनुभएको उद्धारकर्ताको निम्ति उनले के गरेका छन्? प्रशंसा गरेका छन्। र ती उद्धारकर्ता को हुनुहुन्छ? पद 69 हामीलाई जवाब दिन्छ, उहाँले हाम्रा निम्ति आफ्ना दास दाउदको वंशमा एक शक्तिशाली मुक्तिदाता खडा गर्नुभएको छ। कि दाउदको वंशबाट आउनुहुने उनले यहाँ कि आउनुहुने यीशु ख्रीष्टको निम्ति उनले परमेश्वरलाई स्तुति आराधना चढाएका छन्। कि ख्रीष्टद्वारा मात्रै कि हरेकले उद्धार पाउनेछन्। जुन दाउदको वंशबाट आउनुहुने यीशु ख्रीष्ट, जुन दाउदको घरानाबाट ख्रीष्ट आउनुभएको छ, उहाँले नै के गर्नुभएको छ? उद्धार गर्नुहुनेछ भन्ने कुरा यहाँ जुन हामी 2 सामुएल 7 यहाँ पुरा भएको जुन फेरि त्यो कुरालाई यहाँ उद्धृत गरेको हामी देख्दछौँ। र त्यहाँबाट उनले परमप्रभु परमेश्वरको आराधना गर्दछन्। र जब जब हामी बाइबलमा कि उद्धार भन्ने शब्दलाई हामी हेर्छौँ कि यसले विशेष गरेर उद्धार, मुक्ति, आत्मिकी उद्धारको सन्दर्भमा हामी प्रयोग गरेको पाउँदछौँ। केही कुराको दासत्वबाट हामीलाई निकाल्नको निम्ति यो कुरालाई उद्धृत गरिएको हामी पाउँदछौँ। केही कुराबाट मोल तिरेर छुटकारा दिने सम्बन्धमा यो प्रयोग गरेको हामी पाउँदछौँ। यसकारण यहाँ कि परमेश्वरले इस्रायलीहरूलाई कहाँबाट कसरी उद्धार गर्नुहुनेछ र परमेश्वरले आफ्ना पुर्खाहरूसँग गर्नुभएको प्रतिज्ञाको बारेमा पनि उनले यहाँ उद्धृत गरेर परमेश्वरलाई के गर्नुहुन्छ, उहाँको प्रशंसा चढाउनुहुन्छ। यहाँबाट हामी थाहा गर्न सक्छौँ कि एउटा कुरा हामी थाहा गर्न सक्छौँ कि जकरियाले पनि परमेश्वरको वचन, उहाँको प्रतिज्ञा उनलाई थाहा थियो र उनले यही गर्दैछन् कि त्यही कुरालाई उद्धृत गर्दै उहाँको अब प्रशंसा गर्दैछन्। किनकि उहाँले गर्नुभएको प्रतिज्ञा अब ख्रिस्टद्वारा पुरा गर्नुभएको छ। यहाँ उनले भन्दछन् कि आफ्ना मानिसलाई उद्धार दिनको निम्ति उद्धारकर्ता आउनुभएको छ। तर हामीलाई थाहा छ कसरी, कि ख्रिस्ट जन्मिनु भएको छैन, तर ख्रिस्टको निम्ति मार्ग तयारी गर्ने व्यक्ति यहाँ जन्मिसकेका छन्। त्यसकारण यहाँ के गर्दैछन्, उनले परमेश्वरको स्तुति गरिरहेका छन्। र त्यति मात्रै होइन, उनले दोस्रो परमेश्वरको स्तुति गर्नुको कारण कि आफ्नै छोरा योहन्नाको कामलाई लिएर उनले परमेश्वरको स्तुति गरिरहेका छन्। उनले यसरी भन्दछन्, हे बाल, तिमी सर्वोच्चका अगमवक्ता कहलाइनेछौ, किनकि तिमी प्रभुको अघि अघि उहाँको मार्ग तयार पार्न जानेछौ। उहाँको जातिलाई पाप क्षमाद्वारा मुक्तिको ज्ञान प्रदान गर्नलाई हाम्रो परमेश्वरका कोमल कृपाको कारणले स्वर्गबाट बिहानको ज्योति हामी माथि पर्नेछ र अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति मिल्नेछ र हाम्रा पाउ शान्तिको बाटोतिर डोराइनेछ। यहाँनिर के अघि हामीले पढेको जुन मलाकीमा हामी देख्दछौँ कि त्यहाँ प्रतिज्ञा गरिएको कुरालाई फेरि उनले यहाँ उद्धृत गर्दछन् र उनले त्यही भन्दछन् कि योहन्ना कि परमप्रभुको अघि परमप्रभुको मार्ग तयार गर्न उनी अघि जानेछन् र उनले के कुराको निम्ति कसरी अरू मानिसहरूलाई अथवा परमप्रभुको मार्ग तयार गर्दछन्। के बप्तिस्मा दिने योहन्नाले कि परमप्रभुको मार्ग उनले पश्चाताप र पाप क्षमाको निम्ति उनले बप्तिस्मा दिएर बप्तिस्मा निम्ति आह्वान गरेर उनले आउनुहुने उद्धारकर्ताको निम्ति आउनुहुने प्रभुको निम्ति उनले मार्ग तयार गरेका छन् र हामी यहाँ देख्दछौँ कि उनले आउनुहुने यीशु ख्रिस्टको निम्ति मार्ग तयार गरेका छन् र हामी यहाँ देख्दछौँ उनले कि ख्रिस्टको बारेमा कि ख्रिस्ट आउनुहुने परमप्रभुका कृपाको निम्ति जो बिहानको ज्योति हामीमाथि आउनुभएको छ कि उनले अगाडि नै के भन्दैछन् कि यीशु ख्रिस्ट आउनुभएको छ, यीशु ख्रिस्टले अब हामीलाई पापबाट उद्धार गर्नुहुनेछ भनेर उनले उहाँको निम्ति मार्ग तयार गर्नुभएको छ। यहाँ अगाडि हामी हेर्छौँ भने कि ये जकरियाले कि अगाडिका परमेश्वरले अगाडि गर्नुभएका ती अगमबानीहरूलाई लिएर उनले यहाँ प्रशंसा गरिरहेका छन् र ती यहुदीहरूले प्राय कि उनीहरूलाई शारीरिक रूपमा सांसारिक रूपमा उद्धार गर्ने उद्धारकर्ताको उनीहरूले के गरिरहेका थिए, आशा गरिरहेका थिए। तर अब यहाँ योहन्नाले के भन्छन् कि मानिसको समस्या कि शारीरिक भौतिक उद्धारभन्दा पनि आत्मिक उद्धारको आवश्यकता छ, त्यसकारण परमेश्वरले आफ्नो पुत्र पठाउनु भएको छ जो बिहानको ज्योति हामीमाथि आउनुभएको छ। हाम्रो खाँचो हाम्रो शारीरिक अथवा भौतिक उद्धारको होइन, अभावबाटको उद्धार होइन, तर हाम्रो पापबाटको उद्धार हाम्रो निम्ति महत्त्वपूर्ण छ। त्यसकारण उनले उनै उद्धारकको निम्ति उनले यहाँ पहिले के गर्दैछन्, मार्ग तयार गर्दैछन्। त्यही उनको रोलको निम्ति, उनको भूमिकाको निम्ति कि जकरियाले आफ्नो बुवालाई कि आफ्नो छोराको त्यस भूमिकाको निम्ति परमप्रभु परमेश्वरलाई यहाँ आराधना दिनुभएको छ। त्यसो भए ख्रिस्ट येशूले कसरी कि आफ्ना मानिसहरूको उद्धार गर्नुभयो, हामी यहाँ देख्दैछौँ कि आउनुहुने मसीहको मार्ग तयारी गरेर, मार्ग तयारीको निम्ति कि जकरियाले परमेश्वरको स्तुति गरिरहेका छन्। तर उहाँ आजभन्दा 2000 वर्ष अगाडि नै कि एक बालकको रूपमा उहाँ आउनुभयो र परमेश्वरको सामु आफ्ना मानिसहरूलाई निर्दोष पार्नुभएको छ। कसरी? उहाँको त्यो क्रुसको मृत्युद्वारा। र उहाँले इजरायलीहरूलाई मात्र होइन, उहाँले यहुदीहरूलाई मात्र होइन, कि येशु ख्रिस्टले आज तपाईँ र मलाई पनि परमेश्वरसँग मिलापमा ल्याउनु भएको छ। कि परमेश्वरले के गर्नुभयो, यहाँ हामी देख्दैछौँ कि जकरियाले के भने, परमेश्वर आउनु भएको छ भने ख्रिस्ट आज तपाईँ र मेरो निम्ति आउनुभएको छ। उहाँ आफै अग्रसर भई हामीलाई बचाउनको निम्ति एक मानव भई आउनुभयो, जो हामी पापी सधैँ उहाँले सिद्ध जीवन जिउनुभयो, उहाँले हामीले जिउन नसकेको जीवन जिउनुभयो र हाम्रो साटो उहाँ मर्नुभयो र तेस्रो दिनमा जीवित भई उठ्नुभयो र उहाँ स्वर्ग रोहन पनि हुनुभयो र उहाँ फेरि एक दिन निश्चय नै न्याय गर्न आउनुहुनेछ। प्रियहरू, कारण उद्धार ख्रिस्ट येशूद्वारा मात्रै हुँदछ। उद्धार केवल ख्रिस्ट येशूमा मात्रै छ, किनकि स्वर्ग र पृथ्वीमा मुक्ति केवल येशू ख्रिस्टद्वारा मात्रै छ। तसर्थ म तपाईँलाई उत्साह दिन चाहन्छु, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने आज नै ख्रिस्टमा विश्वास गर्नुहोस्, किनकि उहाँमा मात्रै हाम्रो उद्धार छ। उहाँमा विश्वास गर्नुहोस्, आफ्नो पाप पश्चाताप गर्नुहोस् र उहाँबाट मात्रै हामीले अनन्त जीवन र हाम्रो पापको क्षमा हामी पाउँदछौँ, किनकि ख्रिस्ट आजभन्दा 2000 वर्ष आउनुभएको छ र उनकै जन्मको निम्ति हामी जन्मोत्सव मनाउन यही बुधबार यसै चर्च हलमा हामी भेला हुनेछौँ। त्यसकारण म तपाईँहरूलाई, आफ्नो साथीहरू अरूहरूलाई पनि साथमा लिएर आउनको निम्ति म तपाईँलाई उत्साह दिन चाहन्छु कि आउनुभएको ख्रिस्ट आउनुहुने होइन, प्रतिज्ञा गरिएको र उहाँ आइसक्नु भएको र उहाँले उद्धारको काम पुरा गर्नुभएको र फेरि आउनुहुने ख्रिस्टको जन्मोत्सव मनाउनको निम्ति हामी एकसाथ यो बुधबार भेला हुनेछौँ र हामी उहाँको आराधना गर्नेछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।